بسم الله الرحمن الرحيم نحمده ونصلي على رسوله الكريم. کرگس جو ہے وہ ایک پرندہ ہے جس کی پرواز بہت اونچی ہوتی ہے. اس کو اردو میں گدھ بھی کہتے ہیں اور میرے مرشد میرے شیخ رحمت اللہ علیہ فرماتے ہیں کہ اتنی اونچی پرواز ہوتی ہے کہ دکھائی نہیں دیتا. اور اس کی ایک صفت ہے, خصوصیت ہے, وہ خصوصیت ہے کہ وہ مردہ خور ہے. اس کی صفت ہے مردہ خور ہے, یعنی مردہ جانور کو کھاتا ہے. لہذا اس لیے اتنا اونچا اڑتا ہے کہ دکھائی نہیں دیتا. لیکن اتنی اونچی اڑان کے باوجود اس کی جو نگاہ ہوتی ہے وہ زمین پر ہوتی ہے. اتنا اونچے اڑان کے باوجود. اور فرمایا کہ اس کے جو مد مقابل, اس کے مقابلے میں جس پرندے کی بات کی جاتی ہے اس کا نام ہے شاہباز, باز شاہی. اگر وہ زمین پر بھی ہو تو اس کی نگاہ اوپر ہوتی ہے, اگر وہ زمین پر بھی ہو تو اس کی نگاہ جو ہے وہ آسمان اوپر ہوتی ہے. بادشاہ کی کلائی اس کا مسکن ہے, اپنا شکار خود کھاتا ہے, مردہ خوری نہیں کرتا بلکہ اپنا شکار خود کھاتا ہے. اس کو شاہین بھی بولتے ہیں, شاہین بھی کہتے ہیں اسے, اور اپنا شکار خود کھاتا ہے. بس یہی فرق ہے, یہی فرق ہے دنیا پہ مرنے والے کا اور اللہ پر مرنے والے کا. مرنا تو دونوں پر ہے, فرق یہ ہے کہ جو دنیا پر مرتا ہے میرے شیخ فرماتے ہیں کہ اس کی حیات پر بے شمار موت برستی ہے. زندہ ہے وہ, لیکن اللہ تعالیٰ نے اس کی زندگی کو حیات نہیں فرمایا بلکہ معیشت فرمایا. تو کیا ہے؟ کھانا پینا. جیسے انسان ہر وقت کھانے پینے کی فکر, بس کھانا پینا اس نے اپنی زندگی کا مقصد بنایا. جس کو میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے کہ ایک صاحب سے پوچھا کھاتے کیوں ہو, اس نے کہا زندہ رہنے کے لیے. تو پوچھا زندہ کیوں رہنا چاہتے ہو؟ کھانے کے لیے. فرمایا بات تو سمجھ میں آتی ہے کہ کھانا برائے زندگی ہے, وسائل حیات ہے, وسائل کو استعمال کرنا, اس کو حاصل کرنا یہ تو زندگی ہے. لیکن زندگی صرف کھانے پینے کا نام نہیں ہے. اور جو زندگی صرف کھانا پینا ہے وہ معیشت ہے. اور اس پھر معیشت میں صرف کھانا پینا بھی نہیں ہے, ایکسپورٹ بھی شامل ہے. میرے شیخ فرما کرتے تھے یہ کیا زندگی ہوئی کہ لے پلیٹ اور پھر پیٹ میں سمیٹ, پھر فلیٹ میں جا کے لیٹ اور صبح لیٹرین میں گھسیٹ. فرمایا یہ بھی زندگی, بس یہی زندگی کا مقصد بنایا. باورچی خانے سے بیت الخلا تک یہ زندگی کیا ہوئی؟ باورچی خانے سے بیت الخلا تک, کچن سے باتھ روم واش روم تک یہ زندگی ہوئی. یہ بھی کوئی زندگی؟ تب زندگی کا مقصد کیا بنا ہے؟ کھانا پینا بس. تو یہ مقصد, اس مقصد جس نے اس کو مقصد حیات فرمایا, اللہ تعالیٰ نے اس کی زندگی کا نام زندگی نہیں رکھا بلکہ معیشت فرمایا. جیسے جانور ہے وہ بھی معیشت کا کام کرتا ہے, کھاتا پیتا ہے, وہ بھی کھاتا پیتا ہے اور اسے زندگی گزارتا ہے. یہی انسان نے اگر کام کیا تو پھر انسان اور جانور میں کیا فرق رہا؟ اس لیے ایسے اخلاق جو جانوروں والے اخلاق ہوں, مثلا اب اپنا حصہ لینا ہے یا کوئی چیز لینی ہے تو دوسرے کو ماری ٹکر, اب جانور کیا کہتا ہے؟ کھاتا ہے تو دوسرے کو ٹکر مارتا ہے اور چاہتا ہے میں اکیلا کھاؤں بس, کوئی اور نہ کھائے. یہ اسی کو بہیمیت کہتے ہیں. जानवर पना इसी का नाम है और बहीमियत इसी का नाम है। और अगर फरमाए कि फिर जिंदगी ये नहीं है कि खाना पीना ये वसाइल हयात में से, इससे इनकार नहीं किया कि खाना पीना वसाइल हयात में से यानी जिंदगी के लिए जरूरी है, इससे इनकार नहीं किया हमारे बुजुर्गों ने कि अल्लाह ताला ने रखा। लिहाजा फरमाया कि खाना बराए जिंदगी हो, अब जिंदगी किस लिए हो, फरमाया जिंदगी बराए बंदगी हो। सुभान अल्लाह, कि खाना तो खाना हो जीने के लिए, खाना हो जीने के लिए और जीना हो अल्लाह पर मरने के लिए, इसका नाम है तेरे आशिकों में जीना तेरे आशिकों में मरना। तो मेरे शेख फरमाते थे अब जीना तो है, ये मरना क्या माने, फरमा एक तो मरना है इंसान, एक दिन मौत आएगी और मर जाएगा और इस दुनिया से उसका रिश्ता कट जाएगा, और एक मरना है कि मूतु कबलन तमूतु, मरने से पहले मर जाओ। क्या मतलब, अपनी हराम ख्वाहिशात को मार दो। तो फरमाया कि जो अपनी हराम ख्वाहिशात को मार देगा, और हराम ख्वाहिश को क्या के को मारने के क्या माने कि जिस ख्वाहिश से अल्लाह ताला नाखुश हो, जिस बात से जिस चीज से हमारा मालिक और पालने वाला और हमें रिस्क अता फरमाने वाला नाखुश हो, उस चीज को छोड़ दो, ये मरना हो। क्योंकि मिसल मुर्दा के हो ना, तकलीफ तो होती है, लेकिन इस चीज को छोड़ दे। अब ये जिंदगी जो है ऐसी हयात पर, मेरे शेख रहमतुल्लाह अलैह फरमाया करते थे कि वो हयात जो खालिक हयात पर फिदा होती है, फिर ऐसी हयात पर अल्लाह ताला सैकड़ों हयात बरसाते हैं। जैसे मारूमी रहमतुल्लाह अलैह ने फरमाया कि गर्ज़े सूरत बुगजरी ए दोस्ता, क्या अंदाज है देखो, समझाया कि ए दोस्तों अगर तुम सूरत परस्ती से बाज आ जाओ, इन हसीनों को देखने से बाज आ जाओ, अपनी नजरों की हिफाजत करो, ये सड़कों पर चलने वाली औरतें हों, टीवी और फिल्में और ये तस्वीर से बचो, ना महरम औरतों को मत देखो, चाहे सड़कों पे हो चाहे घरों में हो। जैसे चचा की बेटी, खाला की बेटी, मामू की बेटी, फूफी की बेटी, इनसे पर्दा है, ये ना महरम है। और इसी तरीके से बीवी की बहन साली, उससे पर्दा है। तो फरमाते कि तुम अगर इससे नजर बचा लो, इनको मत देखो, तो यकीनन तुम्हारा दिल टूटेगा और दिल वीरान होगा। लेकिन अल्लाह ताला की नाफरमानी के गुलिस्तान से निकलकर और इस चमन से निकलकर जो कि आर्दी है, उसके बदले में जो अल्लाह ताला इनाम अता फरमाएंगे, वो इनाम क्या है, फरमाते गुल सितानस गुल सितानस गुल सिता। मेरे शेख इसको यूं फरमाते थे कि तुम्हें गुलिस्तान तो नहीं मिलेगा, खालिक गुलिस्तान मिल जाएगा, तुम्हें चमन तो नहीं मिलेगा, खालिक चमन मिल जाएगा, तुम्हें फूल तो नहीं मिलेगा लेकिन खालिक फूल मिल जाएगा। हजरत रहमतुल्लाह अलैह जिगर के उस्ताद अल्लामा हजरत असगर गोंडवी रहमतुल्लाह अलैह के शेर सुनाया करते थे अक्सर, बहुत ही दर्द और मोहब्बत से। क्या फरमाते थे कि हमने लिया है दाग दिल, हमने लिया है दाग दिल खोके बहारे जिंदगी, इन हसीनों की तो देखने से देख, इन हसीनों को क्या फरमाया, ये गुनाह की जिंदगी का नाम रखा बहारे जिंदगी, लेकिन हमने इस गुनाह की जिंदगी को इख्तियार नहीं किया, इस आरजी बहार को नहीं लिया, बल्कि उसके बदले में दागे दिल ले लिया, आरजी के बदले में दाए भी दाग ले लिया। लेकिन फिर इसका इनाम क्या मिला, हमने लिया है दागे दिल खोके बहारे जिंदगी, एक गुले तर के वास्ते मैंने चमन लुटा दिया, यानी लैलाओं से नजर बचाई, मौला को पाया, आरजी फूलों से नजर बचाई और उस मौला पर फिदा हुए कि जिसके हुस्न को जिसके कमाल को जो है वो फना नहीं है, ऐसे मालिक से दिल लगाया। अब देखिए ना, इंसान किसी जिंदगी को देखे, किसी हसीन को देखे, आरजी हुस्न, माल जो है वो आरजी चीज है, जवानी आरजी चीज है, زندگی عارضی چیز ہے، تمام چیزیں، کیونکہ خالق سے جو ہٹ جائے جو چیز وہ سب کے سب عارضی ہے اور فانی ہے، اور جو چیز مخلوق سے ہٹ جائے اور خالق چونکہ غیر فانی ہے باقی رہنے والا ہے، تو جو فانی چیز خالق سے مل جاتی ہے وہ بھی غیر فانی ہو جاتی ہے. فرمایا اب یہ زندگی ہے. ایک اب یہ دو زندگی کا فرق پیش کیا، ایک ہے فانی، ہم فانی، ہماری حیات فانی، ہماری ہر چیز فانی، اور اللہ تعالی غیر فانی. اللہ تعالی غیر فانی، اس غیر فانی مولا سے جو فانی چیزیں بھی مل جاتی ہے، جیسے مال ہے، جیسے آبرو ہے، جیسے زندگی ہے، جیسے خواہشات ہے، اب یہ تمام چیزیں فانی ہیں، لیکن اس فانی مولا سے، اس غیر فانی مولا سے یہ فانی خواہشات اور فانی چیزیں مل گئی، تو اس غیر فانی مولا، باقی رہنے والے مولا کی کیا کمالات ہے، کیا صفت ہے کہ وہ فانی چیز بھی غیر فانی ہو جاتی ہے. فرمایا دیکھو ایک یہ چیز ہے، باقی تم حسینوں کو دیکھو گے وہ بھی بڈھے ہو جائیں گے، تم بھی بڈھے ہو جاؤ گے. ایک زمانہ آئے گا، لاکھ اپنے بالوں پر پینٹ کر لو، جوتن کا پینٹ لگا لو یا آئی سی آئی کا پینٹ لگا لو، لیکن اتنے پینٹ لگانے کے بعد، آئی سی آئی کا پینٹ لگانے کے بعد بھی آئی سی میں نے دیکھا اور میں دیکھتا ہوں، کیا دیکھتا ہوں کہ پھر وہی کالے بال غائب ہو رہے ہیں، نیچے سے سفید نکل رہے، کتنا ہی رنگ کر لے، لیکن جو عارضی چیز ہے وہ تو عارضی ہے. لہذا عارضی رنگ رنگانے والوں کو بھی دیکھیں گے کہاں تک جاتے ہیں، کب تک اپنے اس خزاں کو چھپائیں گے، اور کہاں تک سفر کریں گے. عارضی تو عارضی چیز ہے، کہتے ہیں پیور از پیور، خالص تو خالص ہوتا ہے، اور دیہاتی زبان میں کہتے ہیں پیور تو پیور ہوتا ہے. تو یہ عارضی چیز ہے، اور عارضی چیز پر مرنے والا، یہ اس بات پر دلالت کرتا ہے کہ اس شخص کا دل جو ہے وہ غافل ہے. ہمارا ہر عمل وہ بتاتا ہے، ہمارا ہر عمر، چاہے وہ دنیا سے تعلق ہو. جیسے ایک آدمی ہے گاہکوں میں مشغول ہے، لیکن ایک آدمی فارغ بیٹھا ہے، اگر وہ مسجد میں نماز پڑھنے جا رہا ہے تو ٹھیک ہے، یہ تو بہت بڑی سعادت کی بات ہے، بہت نعمت کی بات ہے. لیکن ایک شخص جو مصروف ہے اور مشغول ہے، لیکن اس کا دل مسجد میں اٹکا اور لٹکا ہے، سرور عالم جناب رسول اللہ صلی اللہ تعالی علیہ وسلم ایسے شخص کے لیے فرما رہے ہیں کہ اس کو قیامت کے دن عرش کا سایہ ملے گا. ایسے شخص کے لیے فرما رہے ہیں کہ دنیا کے مشغلوں میں مصروف ہے، ایسا نہیں فارغ ہے. دیکھو نا، فارغ آدمی نے اگر نماز پڑھنے چلا گیا تو کیا کمال کیا، بے شک نعمت ہے. ہاں، مشغولی کے بعد پتہ چلتا ہے کہ یہ فارغ ہے، ہوا تو یہ اللہ تعالی کی عبادت مشغولی میں بھی کر رہا ہے، فراغت میں بھی کر رہا ہے. اس لیے میرے شیخ فرماتے تھے کہ جس آدمی کو گناہ کا تقاضا نہیں، وہ گناہ سے بچنا ہے، ٹھیک ہے، گناہ سے بچنا تو اللہ تعالیٰ کا شکر ہے، نعمت سعادت ہے، لیکن فرمایا کہ جس کے سینے میں خواہشات کا طوفان ہے، خواہشات کا سمندر ہے، خواہشات کا دریا بہ رہا ہے، تقاضوں کی بھرمار ہے، لیکن یہ اللہ تعالی کی محبت میں ان کو راضی اور خوش کرنے کے لیے اپنے خواہشات پر بند باندھ رہا ہے، خواہشات کے سمندر کو دھکیل رہا ہے پیچھے. فرمایا بس اس شخص کی بندگی کا کیا حال ہوگا، اس کے خون کے سمندر کا کیا حال ہوگا. اس لیے حضرت والا رحمت اللہ نے کتنے در سے ایک عجیب بات فرمائی، سبحان اللہ، فرمایا کہ نظر بچانے والا قیامت کے دن اللہ اسے پوچھے گا کہ تم کیا لے کر آئے ہو، تو وہ کہے گا کہ میں گلاس نہیں، مٹکا نہیں، سراہی نہیں، مٹکا نہیں، تالاب نہیں، ندی نہیں، دریا نہیں، بلکہ خون کا سمندر لے کر آیا. فرمایا کیا عالم ہوگا اس شخص کے خون سمندر کا کیا حال ہوگا اور کیا عالم ہوگا کل جو اللہ تعالی کی محبت میں لے کر آئے گا. اور باقی اپنی خواہشات پر عمل کرنے والا, اس کی خواہشات کب تک چلے گی, اس کی تمنا ہے کب تک, غفلتوں میں زندگی گزارے گا کب تک, مال کے پیچھے لباس. فرمایا کیا لباس لباس کرتے پھرتے ہو تم, جی لباس میں ہماری عزت ہے. فرمایا جب رات کو سوتے ہو تو قمیض اتار کے سوتے ہو تو کیا, کہا جی آپ کی عزت کیا ہے, جی وہ کھٹی پہ لٹکی ہوئی ہے. واہ, عزت کہاں لٹکائی ہوئی ہے, کھوٹی پہ. اور اگر کسی کے کمرے میں کھوٹی نہیں ہے تو کیل پہ ٹانگی ہوئی ہے, کبھی دروازے پہ ٹانگی ہوتی ہے, یہ بھی کوئی عزت ہے؟ میں ہاں ٹھیک ہے, ایک اللہ تعالیٰ نے اس چیز کو منع نہیں فرمایا, شریعت نے اس کو منع نہیں فرمایا کہ ایک آدمی اپنی حیثیت کے موافق اچھا لباس پہنتا ہے, شریعت نے اس کو منع نہیں فرمایا. لیکن فرمایا اس کو اپنی عزت کا اور اپنی پرسنالٹی اس چیز سے بھی بنتی, پرسنالٹی اور شخصیت جو بنتی ہے وہ اخلاق حمیدہ سے بنتی ہے, اخلاق عالیہ سے بنتی ہے, ان لباسوں سے نہیں بنتی. اس لیے پہلے تو یہ ہوتا تھا کہ لباس جس کو جب گل سڑ جاتا ہے, پھٹ جاتا ہے, اس کو چیتھڑے بولتے ہیں نا, چیتھڑے. تو وہ جو چیتھڑے کیا ہوتا تھا, لوگ پھینک دیتے تھے, اب وہ کچرا کنڈی میں کوڑا کرکٹ کی طرح پڑا ہے اور کتا اس پہ پیشاب کر رہا ہے. فرمایا یہ حال ہے, فرمایا منع نہیں ہے کہ پہنو. حضرت سید احمد شہید رحمت اللہ علیہ, جن کو علماء نے اپنے وقت کا مجدد بھی فرمایا, علماء کے شیخ تھے, علماء کی ایک جماعت کے شیخ تھے, عجیب عجیب کارنامے سید صاحب رحمت اللہ علیہ کے, اتنے بڑے آدمی, اتنے بڑے اللہ والے, ایک نواب حضرت کو سال کے 360 جوڑے دیتا تھا, سالانہ 360 جوڑے پیش کرتا تھا. حضرت روزانہ ایک جوڑا پہنتے تھے. کہیے عجیب اللہ والا ہے, روزانہ ایک جوڑا بدل رہا, اور ایک جوڑا پہنتے تھے تو دوبارہ نہیں پہنتے تھے اس کو. کہیے اللہ والا, ایسا عجیب اللہ والا, یہ تو زہد کے خلاف ہے. لیکن اللہ والوں کی کیا نظر ہوتی ہے, بس ایک دفعہ جوڑا پہنتے غریبوں کا بھلا ہو جاتا تھا, اس نیت سے لے لیتے تھے کہ چلو بھائی غریبوں کا بھلا ہو جائے گا. نواب کا اس کی محبت کا ایک انداز تھا, وہ اس طریقے سے پیش کرتا تھا, حضرت لیتے تھے, ایک دن پہنا اور غریبوں کے حوالے کر دیا. اس طرح سے غریب بھی خوش, وہ بڑھیا شاندار کپڑا بھی مل رہا ہے, اس کی ضرورت بھی پوری ہو رہی ہے, وہ نواب بھی خوش کہ حضرت نے میرا ہدیہ قبول کر لیا. اور حضرت کی نظر اس پر نہیں, اس کے پر نہیں ہوتی تھی. اگر اسی لباس مقصود ہوتا تو کبھی بالا کوٹ جہاد کرنے کو تشریف نہ لے جاتے, اپنے ہندوستان کا آرام, اپنے گھر کے آرام کو چھوڑ کر, جبکہ اس زمانے میں نہ سڑکیں نہ کچھ, گھوڑوں پر سفر, کہیں پیدل چلنا, کہیں گھوڑوں پر سفر کرنا, کھانے کی مشکلات, استنجا کی مشکلات, رہنے کا ٹھکانہ نہیں, لیکن حضرت اس تکلیف کو برداشت فرماتے تھے. اور برداشت فرمانے کے بعد حضرت نے اپنی زندگی وہاں پر فدا اور قربان کر دی, شہادت کا جام نوش فرمایا. سبحان اللہ, ایک زاہد آدمی ہی یہ کام کر سکتا ہے. تو زہد اس کا نام نہیں کہ فقیرانہ لباس میں رہے تو وہی بڑا زاہد ہے. اس لیے فرمایا کہ یہ جسم کی صفت نہیں ہے بلکہ دل کی صفت ہے, یہ تو دل میں چیز ہوتی ہے. زہد کیا چیز ہے, کتنے ایسے لوگ جو ظاہراً دنیا میں مشغول نظر آئیں گے لیکن ان کا دل اللہ کے ساتھ لگا ہوگا. فرمایا یہی تو اللہ والوں کی شان ہے, اور یہ موقع پر پتہ چلتا ہے, وقت پر پتہ چلتا ہے کہ جیسے مسجد میں نہیں با خدا ہونا کہ مسجد میں ہے, دعائیں بھی مانگ رہے ہیں, رو بھی رہے, لیکن جب امتحان کا وقت آیا, اب جناب شکار کے وقت میں کتیا ہگاسی, جب شکار کا وقت آیا پیخانہ لگ گیا, استنجا لگ گیا, سبحان اللہ, یہ بے وفائی اللہ تعالیٰ کو اب یہ پسند نہیں ہے. بس زندگی کا مقصد اللہ پر فدا ہونا بنا ہے, اور غفلتوں سے یہ ایک ایک عمل غفلتوں کو بتاتا ہے. اس لیے اللہ تعالیٰ کا احسان و شکر ہے کہ تزکیہ کا دروازہ رکھا, مقاصد نبوت میں سے تزکیہ رکھا کہ نبی صلی اللہ علیہ وسلم صحابہ کے دلوں سے, مشرکین جو تھے ان کے دلوں سے غفلت کو دور کیا, ایسا ایمان طلوع ہوا, ایسے آفتاب ایمان صحابہ کا ایسا طلوع ہوا, اب ایسا آفتاب آ نہیں سکتا, اب آفتاب صحابیت تو نہیں ہو سکتا لیکن آفتاب ولایت پھر بھی مل سکتا ہے. اور فرمایا لیکن اس کے لیے خواہشات کو مارنا ہوگا, اپنی خواہشات کو فنا کرنا ہوگا. بلکہ یہ تو ایسی چیز ہے, دیکھو جب شادی ہوتی ہے, بات کہنے سے پہلے بات بتا دوں تاکہ ماننا اور تسلیم کرنا آسان ہو جائے. جب شادی ہوتی ہے تو انسان یاریاں دوستیاں چھوڑ دیتا ہے کہ نہیں, وہ جائز یاری دوستیاں بھی چھوڑ دیتا ہے. اولادیں ہو جاتی تو کتنی سارے مشغلے چھوڑ جاتے ہیں, جائز مشغلے, حرام کی تو میں بات نہیں کر رہا, حلال چھوڑ دیتا ہے. تو بھائی یہ کیا بات ہوئی, وہاں پر کہے کہ جائز چھوڑو, وہاں پر کہے جائز چھوڑو, تو کہتے چھوڑنا نہیں, محبت خود ہی چھڑا دیتی ہے. تو بیوی کی محبت میں, اولاد کی محبت میں جائز مشغلے انسان چھوڑ دیتا ہے, اللہ تعالیٰ تو جائز نہیں حرام کو منع فرما رہے ہیں. اللہ تعالیٰ کی محبت میں حرام کا چھوڑنا کیا تعجب کی بات ہے. بس بات وہی ہے, محبت پیدا ہو جائے, اللہ کرے بس یہ ساری چیزیں محبت پیدا ہو جائے پھر سارے کام آسان ہیں. اور اسی محبت کو پیدا کرنے والے کے لیے تو عاشقوں کی صحبت ہے. اس لیے فرمائے میری زندگی کا حاصل, میری زیست کا سہارا, تیرے عاشقوں میں جینا, تیرے عاشقوں میں مرنا. میری زندگی کا حاصل, میری زیست کا سہارا, تیرے عاشقوں میں جینا, تیرے عاشق میں مرنا. یہی بہت بڑا, بس غفلتوں کو دور کرے, مزے ہی مزے ہیں. پھر اللہ تعالیٰ اس دنیا میں وہ لذتیں میرے شیخ فرماتے ہیں مثل جنت بنا دیتے ہیں, لیکن عاشقوں کے دل میں دیتے ہیں, سب کو چھپا کے ظاہر نہیں ہوتا وہ. اور حضرت نے ایک دفعہ ایک مرتبہ یہ بھی فرمایا تھا, فرمایا کہ عاشقوں کو بھی بتانے کی اجازت نہیں ہوتی, ان کو بھی بتانے کی اجازت نہیں ہوتی کہ ہم کیا مزے لوٹ رہے ہیں. ہاں فرمایا کہ جو باشعور لوگ ہیں, باشعور ہو رہے ہو, سمجھ جاتے کہ یار اس کے پاس تو کچھ اور ہی چیز ہے, اور یہ وہ ایسی چیز ہوتی ہے جس کو الفاظ میں بیان نہیں کیا جا سکتا. اللہ تعالیٰ کی عظمت اور معرفت اور محبت اور ان کے قرب کے مزوں کو یہ الفاظ میں نہیں بتایا جا سکتا, یہ تو لینے کی چیز ہے. اللہ تعالیٰ ان غفلتوں سے ہمیں بچائے. اور فرمایا لیکن اس لیے تو شیخ کی مجلس میں یہ جو آداب سکھائے جاتے ہیں کہ دیکھو ایسے بیٹھو, متوجہ رہو, غفلت مت رکھو, بات کو غور سے سنو اور توبہ کر کے بیٹھو تاکہ دل مشغول ادھر ادھر نہ ہو, شیخ کے اس کو لے, فرمایا یہ تو پریکٹس ہے, اس کا نام ہے نیٹ پریکٹس, تاکہ وہ پریکٹس ہو, سیکھے تو پھر وہ غفلتیں دور ہو. یہ ایک مشق کرائی جاتی ہے. اللہ تعالیٰ اپنے کرم سے ہمارے دلوں کو متوجہ فرمائے, غفلتوں سے بچائے, کیونکہ یہ سب عارضی چیز ہے نا, جتنے بھی مزے لے لو, اب بڑھاپا آئے گا, بلکہ آج کل تو جوانی میں کمر میں درد ہو رہا ہے لوگوں کے, اور گھٹنے جوانی میں فیل ہو رہے ہیں. پہلے ڈپریشن کی بیماری بڈھوں کو ہوتی تھی, پہلے ڈپریشن کی بیماری بڈھوں کو ہوتی تھی, آج کل تو جوانوں کو بھی ہوتی. وجہ سب ہر چیز کی وجہ یہی اللہ سے دوری ہے, اللہ تعالیٰ سے دوری ہے, کہ پتہ نہیں کیا ہوگا, کہاں سے کھائیں گے. اس لیے فرمایا جو اپنے مشائخ پر فدا ہوتا ہے, شیخ پر فدا ہوتا ہے, پھر اللہ تعالیٰ اس کو وہ انعامات, اس پر انعامات کی بارش فرماتے کہ تصور نہیں کر سکتا ہے. اللہ جو لوگ اللہ والوں پر فدا ہوئے ان کے حالات ہی کچھ اور ہوتے ہیں, حالات ہی کچھ اور ہوتے ہیں. اگرچہ دنیا کا مال و دولت اس کی کوئی حیثیت نہیں ہے, ان گاڑیوں کی, ان مکانات کی, ان موبائلوں کی, لباس کی, یہ کوئی عارضی چیز ہے نا. اگر اتنی اہمیت ہوتی तो इंसान मरने के बाद कब्र में लेकर जाता है, अहमियत होती अल्लाह ताला की नजर में, तो कहते लेके आओ भाई सब अपना माल लेके आओ, कोई अहमियत कोई चीज नहीं, सब आर्थिक चीजें किसी काम नहीं आएगी। इसलिए खुदा के लिए किसी की चीज पर दुनियावी कमालात पर से मरूब ना होना का, और दुनियावी कमालात से मरूब होना ये इस बात पर दलालत करता है कि इसका दिल अल्लाह ताला की मोहब्बत और अजमत से खाली, इस बात पर दलालत करता है। इस चीज से कभी मरूब ना होना कि यार ये भी मिल जाए, ये होता होता ये होता, काश हम मुल्ला ना होते तो आज हमें गालियां सुनने को ना मिलती, क्या कहें उस? अभी तो इसने मुल्लायत का मजा उड़ाया ही कहा है, अभी तो सूरत मुल्ला में है, अभी तो मौला के कुर्ब का मजा उड़ाया नहीं हमने, वरना वो फिर होता है, वो फिर उसको पता होता कि क्या चीज है। जिनकी निगाहों के सामने बादशाहों की हकीकत नहीं है, जिनकी जूतियां बताओ, कभी ऐसा सुना कि किसी बादशाह ने किसी बादशाह की जूती उठाई हो, अभी सुना? लेकिन ये तो बात मालूम है ना, बादशाहों ने अल्लाह वालों की जूती उठाई, फिर कोई तो बात होगी। इसी से सोच लो, एक बादशाह किसी बादशाह की जूती नहीं उठाता, एक नवाब किसी नवाब की जूती नहीं उठाता, एक अमीर किसी अमीर की जूती कभी नहीं उठाता। तो वो कैसा अजीब मजमून है ना, आज पहली दफा ये मजमून अल्लाह ताला ने दिल में डाला, जबान से कहलवाया पहली मर्तबा कि बादशाह कभी बादशाह की जूती नहीं उठाता। उसकी इज्जत इकराम कर ले वो और बात है, उसको प्रोटोकॉल दे दे, लेकिन बादशाह कभी बादशाह की जूती नहीं उठाता। लेकिन बादशाह ये अल्लाह वालों की जूती उठाते हैं। अंग्रेज मुसलमान तो मुसलमान, काफिरों ने गैर मुस्लिमों ने अल्लाह वालों की जूतियां उठाई और उनके सामने जानवे अदब तय किया, अदब से रहे उनके सामने। हमारे अकाबिर थे जिनके हाल तक अंग्रेज वायसराय खिदमत में हाजिर होता था, अंग्रेज वायसराय राजजी के साथ, सुभान अल्लाह। आज भी चले जाए मारूमी रहमतुल्लाह अलैह की मदार पर जानो, अंग्रेज जूते उतार के जाते हैं अंदर, सयाह है वो, सब सयाहत के लिए आते हैं, लेकिन आखिर कोई तो बात है, वो जूती उतार के जा रहे हैं। अंग्रेज खुद मंदिर देखा, आप सोचे अंदर हजरत का मकबरा जहां पर कब्र है और वहां बाहर बाहर जूती उतार के जा रहे हैं, बताइए अब आप तसव्वुर करें। तो जिस अल्लाह ताला ने अपने आशिकों की विशाल के बाद उनकी ऐसी इज्जतें दी हैं, सोचे आप है ये इज्जत? कोई बादशाह बादशाह क्या जब बादशाह के मकबरे पे जाते हैं तो कभी जूती उतार के जाते? सोचो क्या चीज है, सुभान अल्लाह, बस ये है लेने की चीज। बाकी जिन चीजों के पीछे हम भागते फिर रहे हैं ना, इबादत तो कर रहे हैं लेकिन हमारे दिल से गैरुल्लाह नहीं जा रहा। इबादत तो हम करते हैं, ऐसा नहीं है कि जी हम तबलीग में भी जाते हैं, अल्लाह वालों के पास भी बैठते हैं, हम बैद भी हैं, लेकिन गैरुल्लाह भी दिल से नहीं निकला, अभी गफलतें दूर नहीं हुई। कैसी अजीब बात है, बादशाहों के मकबरे पे जूते पहन के जाते हैं, तोपों की सलामियां मारते हैं, बादशाह कहते हैं यहां भी सुकून से लेटने नहीं देते हमें। और यही बादशाह अल्लाह वालों के जाते हैं, अब बताओ अंग्रेज हमें मारूमी रहमतुल्लाह अलैह के मजार पर जा रहे जूती उतार कर, ऐसा मैं तो खुद मंजर देख के आए ये कुनिया में, अब सोचे सुभान अल्लाह। और किसी बादशाह ने आज तक किसी बादशाह की जूती नहीं उठाई, कोई मिसाल नहीं मिलेगी, कभी सुनी नहीं होगी, कभी पढ़ी नहीं होगी, बल्कि हशे ख्याल में भी नहीं हुआ कि बादशाह कोई उठाए। और ये तो मिसालें हजारा मिल जाएंगी किताबों में, ऐसे ऐसे अल्लाह वाले जिनके दरबार में, जिनके खानकाओं में, जिनके हाँ उस फकीर के दरवाजे पर बादशाह आया करते थे, नवाब आते थे और इस बात को मुतमन्नी रहते थे कि अपना झूठा दे दे। कभी किसी बादशाह का झूठा मांगा? वो झूठे का भी झूठा मानता है। और सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम इसमें आपने दुआ भी मांगी और बहुत दुआ में वलिसानी मिनल किज़्बी कि मेरी जबान को झूठ से बचाइए। अब वो झूठे का कौन झूठा लेगा, सच्चे के झूठ में मजा है, सच्चे के झूठे में मजा है, क्योंकि सिफत ही है सच्चा हो ना, अब उसके झूठे में मजा है। कहते झूठा आदमी, झूठा खाने का झूठा, झूठा पानी, कैसे इसकी एक चीज ना नाम रखा झूठा, ये झूठे में क्या सच्चाई है। सुभान अल्लाह। अब देखिए ना जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की शान अस्मत को देखिए, जिस जगह आप इस्तिंजा फरमाते थे वहां खुशबू हो जाती थी, क्या कहे, क्या चीज है, देखिए क्या अजमतें हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की। अब इस्तिंजा जो अपनी आयनियत के एतबार से निजिस है, नापाकी है, बदबू है, अपनी आयनियत के है यानी अपनी हकीकत के एतबार से इस्तिंजा जो है वो बदबू है, बदबू। लेकिन कुर्बान जाइए वो इस्तिंजा नबी की सोहबत से खुशबूदार हो रहा है। तो जिनकी सोहबत से इस्तिंजे का यह हाल है, उनकी सोहबत से सहाबा के क्या मकामात होंगे, क्या अहवाल होंगे। जिस नबी सल्लल्लाहु अलैहि वसल्लम की सोहबत बाबरकत से इस्तिंजा का यह हाल है, पेशाब पखाने का यह हाल है, तो यही है ना बौलो बराज, नजासत, नलाजत, बदबू, जिनकी सोहबतों से इन आवारिस का यह हाल है, तो उनकी सोहबत से वो सहाबा के कुलूब के ईमान का क्या हाल होगा। सुभान अल्लाह, वाह वाह। अल्लाह ताला अपनी अजमत और अपनी शान रफत हमारे कुलूब को अता फरमाए, गैरुल्लाह से बचाए, गफलतों से बचाए। देखो अहले गाफिल की गफलतों पर इतना रोना नहीं है कि वो तो है ही बेचारा गाफिल, ज्यादा खतरनाक तो दीनदार हम दीनदारों की गफलत है कि सूरतन दीनदार हैं और बातिनन और सीरतन हम गाफिल हैं। काश ये बात हम मान लें कि हम गाफिल हैं, ये बात दिल में उतर जाए कि हम गाफिल हैं, कमी इस चीज की है। ये इस और ये कमी भी अखलाकी कमी है कि हम अपने आप को गाफिल होते हुए गाफिल नहीं मानते, ये अखलाकी कमी है, इसकी बड़ी जरूरत है। अल्लाह ताला हम सब पर अपना फजल फरमाए, आफियत अता फरमाए और हमारे कौल को अमल से अल्लाह ताला मुनव्वर फरमा दे। वाखिर दावा अल्हम्दुलिल्लाह।